بریانی کھائیں گے اور اگر وہ نہیں ملے گی تو کچھ نہیں کھائیں گے. یہ توکل کے خلاف ہے, سمجھے نا. یعنی تدبیر کرنا اور اپنی طرف سے کسی نعمت کی کوشش کرنا, اپنی مرغوبات کے حصول کے لیے تدبیر اختیار کرنا, یہ توکل کے خلاف نہیں ہے. لیکن اگر وہ نعمت نہ ملے اور وہ چیز نہ ملے تو اس کی وجہ سے دوسرے کاموں کو روک دینا کہ اگر وہ نہیں ملے گا تو نہیں کریں گے, یہ توکل کے خلاف ہے. سمجھ آئیے جی دادا, کیونکہ ہمارے یہاں ترک نعمت کو اور ترک لذات کو توکل کہتے ہیں, یہ درست نہیں ہے. آئیے جناب, ماشاء اللہ خوشی, یہ آپ کے ساتھ ہی ہے تو ساتھ بیٹھو نا بھائی. لہذا کسی نعمت کا حصول, کسی نعمت کے حصول کی تدبیر کرنا یہ توکل کے خلاف نہیں ہے. انسان کر سکتا ہے کہ جی مجھے مکان مل جائے, مجھے ایک راحت کی گاڑی مل جائے, مجھے میری راحت کے لیے جو انسان کی ضرورت اور راحت کی گھروں میں چیزیں ہوتی ہیں اس کے حصول کی تدبیر کرنا یہ توکل کے خلاف نہیں ہے. آپ بھی آگے آ جائیں. اچھا 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 ٹھیک ہے. یہ کھیت میں وہ ہے جو کھیت میں کھڑا کرتے ہیں نا تاکہ چڑیا نہ آ سکے. ٹھیک ہے ٹھیک ہے, ماشاء اللہ انتظام ہے نا, میں سمجھ نہیں سکا. بہت اچھا. تو کوئی چیز کی نعمت کے حصول کی فکر اور کوشش کرنا اور تدبیر اختیار کرنا کہ وہ نعمت مجھ کو مل جائے تو یہ خلاف توکل نہیں ہے. لیکن اگر اس نعمت کے نہ ملنے پر ایسا غم اور ایسی تکلیف کہ انسان اس کی وجہ سے دوسرے کاموں کو چھوڑ دے اور اللہ کے فیصلے پر راضی نہ ہو, یہ توکل کے خلاف ہے. لہذا قناعت کیا ہے؟ کہ قناعت یہ ہے کہ اللہ تعالی ہم نے تدبیر کی بریانی کی اور کباب کی. آپ کے اہل مری کوئی مرغوب چیز ہے یا کی جو شوق سے بہت کھاتے ہوں؟ چلو دیسی ککڑ کی بات کرتے ہیں اب. اور دیسی ککڑ ٹھیک ہے نا جی, کہ انسان اگر فکر کوشش تدبیر کر رہا ہے مجھے دیسی ککڑ مل جائے لیکن پڑوس سے پکڑا ہی نہیں جاتا, پکڑنے کی بڑی کوشش کی لیکن پکڑا ہی نہیں جاتا, کیونکہ عجیب معاملہ ہے نا. جس کا مرغی جہاں گھس گئی اس نے بسم اللہ اللہ اکبر کہہ کے, کیونکہ کہا جب بسم اللہ اللہ اکبر پڑھ لیا تو اب تو حلال ہو گیا نا بھائی, تو وہ حلال تھوڑی ہو گیا. تو اگر دیسی ککڑ کی تدبیر کی کوشش کی کہ میں حاصل کر لوں اپنے پیسوں سے خرید کر حلال طریقے سے لیکن اس کو نہیں ملا تو وہ چٹنی روٹی پر راضی ہو گیا, کیونکہ اللہ تعالیٰ نے ککڑ نہیں دیا, چٹنی روٹی کھلا دی, دال کھلا دی, سبزی کھلا دی. وہ کہتا ہے الحمدللہ مجھے اللہ نے یہ عطا فرمایا, میں اس پر راضی ہوں. بس میرے دوستوں اسی کو قناعت کہتے ہیں. یعنی جو نعمت اللہ تعالیٰ ہم کو عطا فرما دے اپنی نعمت پر دل سے اللہ تعالیٰ کے فیصلے پر راضی رہنا یہ قناعت ہے. اور یاد رکھیے گا, اگر کوئی آدمی, معروفی رحمت اللہ علیہ فرماتے ہیں, اگر کوئی آدمی قناعت کرے اور اللہ تعالیٰ کی دیوی نعمتوں پر راضی رہے تو اس کی وجہ سے وہ پریشان نہیں ہوگا اور بے جان نہیں ہوگا, زندگی گزرے گی اس کی. اگلا مصرع دیکھیے, کیونکہ قناعت کی جو ضد ہے اب وہ آ رہی ہے. قناعت کی ضد ہے حرص اور لالچ. اب معرومی فرماتے ہیں کہ اد حرسی ہے چیکس سلطان اشد. سبحان اللہ, اگر کوئی آدمی لالچ کرے گا تو لالچ کرنے کی وجہ سے وہ بادشاہ تھوڑی بن جائے گا. کیا مضمون ہے دیکھیے. اگر ایک آدمی لالچی ہے کہ مجھے یہ بھی مل جائے, یہ بھی مل جائے, یہ بھی مل جائے, تو اس لالچ کے ذوق کی وجہ سے وہ بادشاہ تو نہیں بن سکتا. سبحان اللہ, کیا سمجھا رہے ہیں. اب آگے معرومی کو دیکھیے, فرماتے ہیں گر بریزی بحر را در کوزے. اگر تم اے میرے پیارے, اگر تم سمندر کو, تم دریا کو ایک پیالے میں ڈالو گے تو کیا ہوگا؟ چند گنجت قسمت یک روز آئے. وہ جو تم نے خزانہ جو تم جمع کیا نا, وہ تم کتنے دن کا جمع کرو گے؟ تھوڑے دن کا ہے نا. جیسے انسان بہت سارا مال جمع کرے, اس کے پاس کئی مکانات ہو, پلاٹ ہے اور بینک بیلنس بھی اس کے پاس ہے, شاندار گاڑی بھی ہے, لیکن کیا عالم ہوگا ایک دن جب آنکھ بند ہوگی تو وہ ان چیزوں میں سے کیا چیز اپنے ساتھ لے کر جائے گا. کتنی عجیب بات ہے. اس لیے آپ صلی اللہ تعالی وسلم نے ارشاد فرمایا, तुम्हारा माल वो है जो तुमने खा लिया, जो तुमने पहन लिया और जो तुमने अल्लाह ताला की रिदार खुशी में इस्तेमाल करके आखिरत में बेच दिया, वो तुम्हारा है, बाकी तुम्हारा कुछ नहीं है। यानी कितनी अजीब बात है कि इंसान के पास अगर 15 लाख रुपए है और अभी जिंदा है लेकिन मौत का वक्त करीब है, इसको कहते हैं मरजुल वफात, ठीक है ना जनाब, क्या कहलाता है, मरजुल वफात। अब उसने सोचा कि यार मैंने जिंदगी भर तो दीन में पैसा खर्च किया नहीं, चलो मेरे पास 15 लाख रुपए हैं, वो अपने बेटे को बुलाए कि बेटा जाओ मुफ्ती साहब के पास जाओ, ये 15 लाख रुपए दे दो कि ये अपने मदरसे में लगा दे, तामीर या किसी उसमें लगा दे ताकि मेरे लिए सदका जारिया बन जाए। अब वो बेटा आया, उसने कहा कि मुफ्ती साहब आपको मालूम है मेरा बेटा, मेरे अब्बा जान बहुत बीमार है, मौत का वक्त करीब है, मेरे अब्बा के पास 15 लाख रुपए थे, ये उन्होंने कहा कि इसको मदरसे में लगा दे, तामीर बनाए, मस्जिद बनाए ताकि मेरे लिए सदका जारी हो जाए। अब मुफ्ती साहब कहेंगे, पूछेंगे कि सिर्फ 15 ही लाख रुपए या और भी है, कहा नहीं सिर्फ 15 लाख रुपए। तो मुफ्ती साहब ये फरमाएंगे कि नहीं जनाब, ये 15 लाख रुपए तुम्हारे अब्बा जान मस्जिद और मदरसे में पूरे नहीं लगा सकते। क्यों नहीं लगा सकते भाई, वो मालिक है और वो मालिक कह रहे हैं कि नहीं आप मदरसे में लगाए और आप कह रहे नहीं लगा सकते। कहा नहीं, दर हकीकत अब इस माल में से इस पूरे माल में उनका अख्तियार खत्म हो गया, अब वो सिर्फ 1/3 और 1/3 पर अपनी वसीयत को जारी कर सकते हैं और 1/3 माल को वो खर्च कर सकते हैं, बाकी 2/3 पर उनके मालिकाना हुकूक खत्म हो गए। है ना मुफ्ती साहब, समझ में आ रहा है मसला यह है कि मरदुल वफात में जिंदा रहते हुए मालिकाना हुकूक में से 2/3 पर हक खत्म हो जाता है और 1/3 पर हक बाकी रहता है। ये मसला समझ में आया, यानी कितनी अजीब बात है, जिस माल की खातिर हम सारी जिंदगी कमाते हैं कि हम ये हमारे काम आएगा, फलां के लिए करेंगे और ये होगा और वो होगा, लेकिन मरने से पहले जिंदगी के अंदर ही वो उस माल पर से हमारे मालिकाना हुकूक खत्म हो जाते हैं। कितनी अजीब बात है, जिसको कमाने की खातिर से हम मस्जिद की जमात की नमाजें छोड़ देते हैं, जिसको कमाने की खातिर से न हम हलाल को देखते हैं न हराम को देखते हैं, लेकिन मेरे दोस्तों वही हमारा माल जिंदा रहते हुए हमारे उस माल पर से हमारे मालिकाना हुकूक खत्म हो जाते हैं। जिंदा रहते कि सिर्फ 1-5 लाख रुपया खर्च कर सकता है, 10 लाख रुपया वो खर्चा नहीं हो सकता, 5 लाख पर वसीयत जारी और उसका शौक और रग़बत जारी हो सकती है, 10 लाख पर नहीं। कितना बेवफा है ये माल हमसे, अल्लाह हू अकबर। इसलिए फरमाते हैं कि कितने ही तुम माल जमा कर लो एक दिन खत्म हो जाएगा। और अगर वो मसल मशहूर है ना, एक आदमी के पास ऐसी मुर्गी थी जो सोने का अंडा देती थी। अब उसने सोचा, अब वो रोजाना एक अंडा देती थी, उसने सोचा कि अब मैं अगर रोजाना एक अंडा हासिल करने से बेहतर है पेट काट के सारे अंडे एक साथ ले लो। नतीजा क्या हुआ कि वो जो अंडे रोजाना एक एक मिल रहे थे उससे भी महरूम रहा। तो इंसान क्या चाहता है, सारा माल मुझको मिल जाए, सब मुझे मिल जाए, सबका माल मैं समेट लूं। नतीजा क्या होगा, अपना भी नहीं मिलेगा, यही होगा ना। तो क्या करे, अल्लाह ताला के फैसले पर राजी रहे, कनाअत करे, तो मेरे दोस्तों क्या होगा, रोजाना अल्लाह ताला इसको रोटी अपने कर्म से अता फरमाते रहेंगे। यानी देखिए कितनी अजीब बात है, अल्लाह ताला का इरशाद मुबारक है, वमा मिन दाबतिन फिल अर्ض इल्ला अला अल्लाह रिज़्क़ुहा। जितने जानदार है अल्लाह ताला का करम और एहसान के उनका रिस्क अल्लाह ताला ने अपने जिम्मे ले लिया। और अजीब, वो रिस्क तो अल्लाह ने अपने जिम्मे ले लिया लेकिन उसका जो रिस्क है वो मर्जूक को नहीं देते, यानी जिसका रिस्क है उसको नहीं देते, बल्कि वयालमु मुस्तकर रहा व मुस्तौदाहा। उस रिस्क को अल्लाह ताला ने जिस गोदाम में रखा है वहां से उसको रोजाना मिलता रहता है। अब आप तसव्वुर करें, मेरे मुर्शिद मेरे शेख फरमाते हैं, एक बच्चा पैदा हुआ, मैटरनिटी होम में बच्चा है, अस्पताल में बच्चा पैदा हुआ, बाहर से ट्रकों की आवाजें शुरू, पी पी टी टी पी पी, अरे भाई क्या बात है भाई, बाहर जाके देखो कि जी फला मौली साहब फला सराब जनाब के घर में बच्चे की विलादत हुई है, तो अल्लाह ताला ने उनका जो है सारा जिंदगी का माल भेजा है। अब आप बताइए बच्चे को संभालेंगे या उसकी गंदुम संभालेंगे, और फिर गंदुम को चूहों से बचाना है, दूध को बिल्ली से बचाना है, चीनी दूध आटा चावल क्या क्या नेमतें
پیدائش سے لے کر ہم لوگ موت تک استعمال کرتے ہیں، اگر وہ تمام نعمتیں پہلے ہی دن ہم کو مل جائے تو کیا عالم ہوگا، سنبھال سکے گا؟ لیکن اللہ تعالیٰ کا احسان، وفی السماء رزقکم، آسمان میں تمہارا رزق موجود ہے، وما توعدون، جس کا ہم نے تم سے وعدہ کیا، جو ہم نے تم سے جس رزق کا وعدہ کیا، گھبراؤ مت، وہ تمہارا رزق آسمان کے برتن میں موجود ہے، فی ظرف کے لیے بھی آتا ہے نا، لہٰذا آسمان کے ظرف میں تمہارا وہ رزق موجود ہے، تمہیں ملتا رہے گا وہ، جب تک تمہاری زندگی ہے تمہارا رزق ملتا رہے گا، اور اگر یہ تم لالچ کرو گے سب سمیٹ لے تو ایسا ہو نہیں سکتا، تم بادشاہ بن نہیں سکتے. اب دیکھیں نا، ایک آدمی میرے مرشد فرماتے ہیں، ایک آدمی کسی دن 10 لاکھ روپے کما لے، کتنی روٹی کھائے گا جناب؟ کیا اس دن 25 روٹی کھا لے گا؟ یا اس دن کتنے جوڑے پہن لے گا؟ کتنی گاڑی میں بیٹھ جائے گا؟ ایک ہی ہے. اور کیا کچھ کھا لے گا؟ وہی سب ہوگا. اس لیے ہمارے ایک بزرگ مولانا سعید احمد خان صاحب رحمۃ اللہ علیہ، تبلیغ جماعت کے بڑے اکابر میں سے، حضرت کیا ایک عالم بتاتے کہ ہم ان کے آ گئے تو حضرت نے ہماری دعوت فرمائی اور خوب اچھا بڑھیا کھانا کھلایا، پراٹھا وراٹھا اور سب کچھ. اگلے دن ہم پھر حاضر تھے، حضرت پوچھا بھائی امیروں والا ناشتہ کرو گے غریبوں والا؟ تو انہوں نے سوچا کل حضرت نے اتنا شاندار ناشتہ کرایا تو ہم امیروں والا کھائیں تاکہ اور زیادہ بڑھیا ملے. تو عرض کیا کہ حضرت امیروں والا کھلا دیجیے. بہت اچھا. اب ناشتے کا وقت دسترخوان لگا تو چائے پاپا حضرت نے سامنے رکھ دیا. کہا حضرت یہ کیا؟ فرمایا تمہیں نے تو کہا تھا امیروں والا ناشتہ. بھائی امیر لوگ تو یہ کھاتے ہیں. امیر لوگ تو یہ کھاتے ہیں. غریبوں کی بات کرتے ہیں تو چائے پراٹھے انڈے دیسی اور یہ سب کچھ ملتا. تو اس لیے میرے پیارے دوستو، اللہ تعالیٰ نے جب ہم کو اس دنیا میں بھیجا ہے تو وہ جو رزق ہے وہ ہم کو مل کے رہے گا. واللہ اگر کوئی آدمی یہ چاہے کہ میں نہ لوں، زبردستی اس کو ملے گا. عجیب بات ہے، اس کو زبردستی ملے گا. اور وہ یہ شعر پڑے گا، زبردستی لگا دی بوتل آج منہ سے ساقی نے، میں کہتا ہی رہا ہاں ہاں نہیں ساقی نہیں ساقی. مل کے رہے گا جب تک اس کی قسمت، زندگی کا سانس ہے نا، جو رزق اللہ تعالیٰ نے اس کے لیے لکھا ہے وہ اس کو ملے گا، ملے گا، ملے گا، ضرور ملے گا. اس لیے لالچ کا کوئی فائدہ نہیں ہے. اور وہ ملے گا جو اللہ چاہتے ہیں، اور ہم جو چاہتے ہیں وہ نہیں ملنا، وہ ملنا یقینی نہیں ہے. اب آگے معرومی کی ایک شعر اور ہے، بس فرماتے ہیں کہ دیکھو، کوزے چشمے حریصہ پر نشو. یہ جو حریص نگاہیں ہیں، لالچی نگاہیں کا جو پیالہ ہے کبھی بھرتا نہیں ہے. یعنی لالچی آدمی کا پیٹ کبھی نہیں بھرتا. 1 لاکھ مل جائے 2 لاکھ چاہیے، 10 لاکھ مل جائے 10 لاکھ اور چاہیے. ایک عورت کو دیکھے گا کہے گا دوسری کو بھی دیکھوں. اپنی بیوی پر قناعت نہیں کرے گا، ساری عورتوں کو تاکتا پھرے گا، کہے گا چلو تھوڑا سا کھانا کھا لیا، چلا ذرا چلو مال روٹ پر، تھوڑا سا مال تو دیکھیں کہ حسینوں کا فریش مال کون سا آیا ہوا ہے. لہذا مال روڈ پہ چکر لگا رہے، کر کچھ نہیں. اور عالم یہ اللہ پناہ میں رکھے، ہمارے اچھے بھلے دیندار لوگ بھی ایسی کہ وہ اپنے چلو اب کیا ہے کہ اگر ہم ویسے ہی مال روڈ پر چہل قدمی کے لیے جائیں گے تو لوگ کہیں گے کہ ارے یہ کیا تم حرکت کر رہے ہو. اچھا چلو ہم اپنے دوست سے مل کر آتے ہیں. اب مال روڈ پر دوست سے ملنے جا رہے ہیں اور مقصد کیا ہے ہوتا ہے. اس لیے میرے پیارے دوستوں، کل ہمارے رات میں ایک دوست آئے ہوئے تھے، میں نے یہ کہا کہ دیکھو اگر تم کو واقعی مال روڈ پر جانے کی ضرورت ہے، بلا ضرورت مت جاؤ. کیونکہ جو آدمی مصیبت دیکھے، کسی جگہ فائرنگ ہو رہی ہو، کوئی آدمی جائے گا وہاں پہ؟ عقل مند آدمی. اب جہاں پر گناہوں کی فائرنگ ہو رہی ہے، جہاں معلوم ہے بے پردہ عورتیں گھوم رہی ہے، اور ہمیں اپنے تقویٰ کے بارے میں معلوم ہے کہ ہم گناہ سے نہیں بچ سکتے، پھر کیوں جاتا ہے بھائی؟ معلوم ہے کہ پھسلن ہے، برف باری ہوتی ہے، کوئی آدمی گھر سے نکلتا ہے بلا وجہ؟ ہاں جب ضرورت ہوتی ہے تو پھر اہتمام کرتا ہے. بھیا وہاں سے لائٹ بند کر دیجیے گا، آپ کے لیے جل رہی تھی نا وہاں سے. تو جب نکلتا ہے اہتمام کرتا ہے، جو برف باری کے جو بھی اس کے پھسلوں نہیں اور میں بچوں، اہتمام کر کے نکلتا ہے. اسی طرح سے اگر ضرورت کی وجہ سے گھر سے مال لوڈ جانا بھی پڑے تو میں نے عرض کیا کہ اکیلے مت جانا، اپنے ساتھ کسی نیک اور دیندار کو لے کر جانا، اور ایسے نیک اور دیندار کو لے کر جانا جو آپ کو بھی نیک سمجھتا ہو. کیوں؟ کیونکہ پھر جب اس کو آپ کو یہ معلوم ہے کہ یہ مجھے نیک سمجھتا ہے، اب ظاہر بات ہے اگر اس کو دیکھا تو کہے گا یار یہ تو ایک نمبر کا نکلا، میں تو اس کو بڑا نیک سمجھتا تھا، میں تو سمجھتا تھا یہ بڑا اللہ والا، اور یہ دیکھو کیسے عورتوں کو تاکتا پھر رہا. لہذا اس کی اس بات کی وجہ سے یہ آدمی نظر کی حفاظت کرے گا. तो पता ही चला कि यह इसलिए तो सफर की सुन्नत है, अकेले सफर मत करो। उसका एक फायदा क्या, उलमा ने कई फायदे उसके बयान फरमाए। एक फायदा तो ये, इंसान को इस्तिंजा लगा, अब समान है क्या करेगा बेचारा, तो वो साथी को समान के लिए बिठा दिया, खुद इस्तिंजे के लिए चलेगा, सुभान अल्लाह। और फायदा क्या होगा, ये भी फायदा है कि इंसान जब सफर परदेश में होता है तो क्या यार हमारा यहाँ यार दोस्त कौन है, चलो इसको भी देखो, हसीनों को भी देखो, ये भी बदमाशी करो, वो भी करो। अब जब वो होगा कहेगा ओए ये क्या कर रहा है, हम तो समझते थे कि तू सिगरेट नहीं पीता, अच्छा तू सफर में सिगरेट भी पीता है, तो पता चला वो राज भी आउट हो जाता है। तो उसके राज के बचने की वजह से वो जो है ना तकवा से रहने की फिक्र करता है, तो पता चला वो जो उसका हम सफर साथी है वो उसके लिए कितनी बड़ी नेमत है। इसलिए तो सफर की सुन्नत है कि अकेले सफर न करें, ये सुन्नत है। हाँ कोई बहुत मजबूरी हो तो मर्द के लिए तो इजाजत है अकेले सफर की, लेकिन माफ कीजिएगा औरतों के लिए फिर भी इजाजत नहीं है। यहां तक कि अगर किसी औरत पर हज फर्ज हो चुका है और उसके साथ शरई उस सफर के लिए उसके साथ कोई महरम नहीं है, और महरम का मतलब ये नहीं है कि अपनी बहन मेरी जा रही है अपने शौहर के साथ तो हम भी बहन के साथ नथी हो गए, वो महरम नहीं है उसका। ये लोग करते हैं, क्या करते हैं कि जी बहन अपने शौहर के साथ जा रही है तो उसने कहा हम बहन के साथ चले जाएं, तो याद रखिएगा ये उसका महरम नहीं है। हाँ, और फिर जी शौहर कराची में, पता चला कि चचादाद भाई आ रहा है तो उसने कहा मेरी बीवी को भी लेते आना। आप तसव्वुर करें कि अब बस में दोनों टांगों से टांगे मिलाकर बैठे हैं, वो उसकी नामहरम है और ये उसका नामहरम है, और पूरे रास्ते जो है सफर हो रहा है। एक तो शरीयत का ये गुना कि बगैर नामहरम के वो औरत घर से निकल रही है, और फिर दूसरा वो जो रास्ते में खराबियां हो रही है, और उन खराबियों की वजह से जो वाकयात होते हैं, माफ कीजिएगा हम कितना ये कहें कि मिंबर पर ऐसी बातें मत करो, लेकिन वो वाकयात जो जहूर पजीर हो रहे हैं और जो वकूह में आ रहे हैं और जो हमारे सामने आ रहे हैं, उन वाकयों से हम बिल्ली की उस कबूतर की तरह आंखें नहीं बंद कर सकते कि जो बिल्ली को देख के आंखें बंद कर लेते, ऐसा नहीं हो सकता। ये वाकयात हो रहे हैं और अफसोस तो होता है, एक आम आदमी अगर ये काम करे तो अफसोस नहीं होता, अच्छे भले दीनदार लोग अगर ये काम करे वल्ला खून के आंसू रोने को जी जाता है। और हमारे यहाँ दीनदार तबका क्या कहलाता है, हाफिज साहब, मौलवी साहब, इमाम साहब, मुअज्जिन साहब, तबलीग में वक्त लगाने, किसी अल्लाह वाले से बैठ, किसी बुजुर्ग की सोहबत में जाने वाले, ये हजरात जो है वो दीनदार कहलाते हैं। अगर ऐसे ये लोग काम करें तो क्या आलम होगा मेरे दोस्त, फिर दीन का रहा, फिर पता ये चला हम दीनदार नहीं है, हम पक्के दुनियादार हैं। हमने दीनदारों का भेस तो बनाया है लेकिन हम अंदर से दुनियादार हैं। लिहाजा अगर हमारी शादी सुन्नत के मुताबिक नहीं है ना, तो याद रखिएगा हम लोग दीनदार नहीं है, हम दुनियादार हैं। कि क्यों हमने फिर हमने दीनदारी का भेस चढ़ाया हुआ, पता चला इस दीनदारी के भेस से हम दुनिया चाहते हैं, अल्लाह ताला की रिजा और खुशी की परवाह न कर रहा, ये अलामत है कि हम दुनियादार हैं दीनदारी के भेस में। तुम्हारूमी फरमाते कि याद रखना अगर कुछ कुए चश्मे हरीसा पुर मशूद, तुम कहोगे चलो एक औरत को देख लो, फरमाया तुम्हारा पेट नहीं भरेगा, तुम दूसरी को देखोगे, तीसरी को देखोगे, चौथी को देखोगे, पेट ही नहीं भरता। बदनजरी करने वाले का कभी पेट भरता है, वो तो पूरे माल रोड पर सबको एक एक नक को न देख ले, उस वक्त तक उसको अपने गुनाहों की हराम लज्जतों की वजह से चैन नहीं आता। और ये चैन ऐसा है जैसे भंगी का चैन, कि जब तक भंगी को सारा पखाना ना मिल जाए ना उसे चैन नहीं आता। खुट्टी सिस्टम था ना पहले, मरी में भी तो होगा खुट्टी सिस्टम पहले, कि वो सब जमा है तो भंगी आता था। उस वक्त तो चौधरी साहब की आलम में क्या ऐसा होता था, और बड़े शान से चले आ रहे हैं कि जी हम पखाना कमाने जा रहे हैं, तो उसको भी चैन मिल रहा है ना, लेकिन उसका चैन सोच लीजिए कैसा है। लादा गुनहगार आदमी को उस गुनाह की नहुसत हासिल करने के लिए वो जो जालिम बदनजरिया कर रहा है उसको चैन तो मिल रहा है, लेकिन सोच लीजिए भंगी वाला चैन है। इसलिए मेरे प्यारे दोस्तों, लालची आदमी का पेट नहीं भर सकता कभी भी, बेटा है थोड़ा सा पीछे हो शाबाश, लालची आदमी का पेट कभी नहीं भर सकता, चाहे वो माल हो। अब देखिए ना खाने का अजीब आलम, हमारी लालच का इतना अजीब आलम है, अगर हमने खाना पेट भरा हो हमारा, खाना घर से खा कर आया, मुर्गी की टांग देखते ही फिसल जाते हैं, कैसा अजीब लालच है, हम लालची है ना, और क्या है ये, या किसी ने कोई अच्छी चीज दिखा दी बस फौरन भूल गए हम लोग, ये आलम है। इसलिए क्या फरमाया, सुभान अल्लाह, देखो याद रखना अगर तुम लालच करोगे, कूजाए चश्मे हरीसा पुरनशुद, लालच करोगे तो तुम्हारा पेट कभी नहीं भरेगा, और अगर तुम कनात कर लोगे तो अल्लाह ताला तुम्हें ऐसी सहरी अता फरमाएंगे कि जिसका तुम तसव्वुर नहीं कर सकते। आगे आगे समझाते कैसे मिलेगी, फरमाते ता सदफ कानिअ नशुद पूरे दुर नशुद,
اگر صدف یعنی موتی وہ افتا کے طلباء کیا مشغول ہوتے ہیں سب؟
فرماتے کہ وہ جو صدف صدف وہ جو سیپ ہوتا ہے صدف وہ کیا کرتا ہے؟ اس کا منہ کھلا ہوتا ہے. رہنے دیں مولانا, چھوڑ دیں بس, مضمون ختم ہو رہا ہے. تا صدف وہ جو صدف اور سیپ ہوتا ہے اس کا منہ کھلا ہوتا ہے, بارش کا قطرہ آتا ہے اس کے اندر تو کیا کرتا ہے صدف اپنا منہ بند کر لیتے ہیں. جب وہ منہ بند ہو جاتا ہے نا اسی کے اندر موتی پیدا ہو جاتا ہے. اور ماں رومی فرماتے ہیں اور اگر وہ اپنا منہ بند نہیں کرے گا اور اس میں قطرے گئے اور قطرے آئے اور قطرے آئے اور قطرے آئے تو نتیجہ یہ ہوگا منہ بند نہیں ہوگا موتی بھی نہیں بنے گا, تو موتی سے محروم رہنا. فرمایا اسی طرح سے جو لوگ اللہ تعالی کی دیوی نعمتوں پر راضی رہتے ہیں, مثلا اللہ تعالی نے جو بیوی عطا فرما دی, ایک مسئلہ یاد رکھیے گا, ہم لوگوں کو بیوی ملتی ہے کہ تو لو جی میری ماں نے کیسی بیوی لے کر آ گئی, پونے 12 نمبر کا چشمہ لگا کر لائی اور وہ بھی صاف نہیں کیا, پتہ نہیں کیسی بیوی میرے لیے لے کر آ گئی. اگر فلاں والی لے آتے تو کتنی اچھی تھی, اتنی اچھی اچھی اور لڑکیاں تھیں میرے لیے کیسی پسند کی. تو یاد رکھیے گا یہ ماں پر اعتراض نہیں اللہ پر اعتراض ہے, کیونکہ ہمیں بیویاں یہ اللہ تعالی کی طرف سے ملتی ہے. اس لیے میرے مرشد میرے شیخ فرماتے ہیں کہ جو تم کو بیوی ملے اس پر راضی رہو, اور اس زمین کو خوبصورتی کو مت دیکھو, کیونکہ خوبصورتی کا جو جادو ہے وہ تھوڑے دن کا ہوتا ہے اور اس کے بعد آخر وہ بھی تو نانی دادی بنے گی نہیں بنے. کیوں حاجی صاحب, وہ جو اگر عورت خوبصورت ہو وہ بھی بڈھی ہوگی کہ نہیں ہوگی؟ ایک دن پھر کیا کرے گا, کیا تماشا دیکھے گا اس کا؟ لہذا فرمایا جو نعمت مل جائے اس کا اہتمام کرو, نیک اور صالحہ عفیفہ اور پاک دامن ملے, چاہے حسن میں کم ہو چاہے مال میں کم ہو, لیکن نیک صالحہ عفیفہ اور پاک دامن ہو, واللہ یہ بہت بڑی نعمت ہے. اس کی حسن کو نہ دیکھنا یہ, ہاں اگر نیک صالحہ دیندار بیوی کے ساتھ حسین مل جائے تو شکر ادا کرے وہ نعمت ہے, لیکن لالچی آدمی اپنی بیوی پر صرف قناعت نہیں کرتا, وہ سب کو تاکتا پھرتا ہے. دادا وہ یہ کہے گا کہ صاحب اب میں یہ نہیں ملی فلاں نہیں ملی, نتیجہ کیا ہوگا؟ اپنی بیوی کی ناشکری کرے گا کہ نہیں کرے گا؟ اب ایک آدمی ہے اس نے سامنے روٹی آئی کھانا آیا, کھانا اس کا مرغوب نہیں مان لو, سبزی دال آ گئی اس کا, کہتا وہ جی مرغی نہیں ملی, تو نتیجہ یہ ہوگا کہ اس کو اس سے بھی لذت نہیں ملے گی. اور اگر کہے الحمدللہ اللہ نے نعمت عطا فرمائی تو یقین جانے اس کو اتنی سحری اور لذت ملے گی کہ بس. معرومی فرماتے ہیں اگر تم اللہ کے فیصلے پر راضی رہو, جو نعمت تم کو اللہ تعالیٰ عطا فرما رہے ہیں اگر ہم لوگ اس پر راضی رہے, فرمایا اور کیا اپنے دل کو بند کر لے, اپنی آنکھوں کو بند کر لے, کسی کی طرف نگاہ اٹھا کر نہ دیکھے. تو ماں جلال الدین رومی رحمت اللہ علیہ فرماتے ہیں میرے پیارے مرشد میرے شیخ نے اس بات کو فرمایا, تو نتیجہ یہ ہوگا اس قناعت کی برکت سے اور اللہ تعالیٰ کے فیصلے پر راضی رہنے کی برکت سے اللہ تعالیٰ تمہارے قلب کو تعلق مع اللہ, اپنی محبت اپنی معرفت اور نسبت مع اللہ کا موتی عطا فرما دیں گے. واخر دعوانا ان الحمدللہ رب العالمین. یا اللہ اپنے کرم سے کو اچھا اخلاق عطا فرما دیں, یا اللہ ہماری لالچی طبیعت کو قناعت کی طبیعت سے تبدیل فرما دیں, ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیں, یا اللہ ہمیں اپنے شکر گزار بندوں میں شامل فرما دیں گے, اور یا اللہ اپنے صابرین بندوں میں شامل فرما دیں گے. اے کریم مالک ہماری جانوں کو اپنا قرب اور لذت اور ایمان اور یقین کا ایسا مقام عطا فرما کہ ہر لمحہ ہر سانس آپ کو خوش رکھے اور ایک لمحہ ایک سانس آپ کی نافرمانی میں نہ گزارے. یا اللہ ہم سب کو شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق دین پر عمل کی توفیق عطا فرما, اور شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق خدمت دین کی توفیق عطا فرما دیجیے. اے کریم مالک ہم سب کو اپنا پیارا مقبول اور محبوب بندوں میں شامل فرما دیجیے, ہمارے کاموں کو آسان فرما دیجیے, ہماری ضروریات کو پورا فرما دیجیے. یا اللہ اپنی نعمت ہمارے جانوں پر آسان فرما دیجیے, اور یا اللہ تعالیٰ اپنے کرم سے ہم سب کو حلال روزگار عافیت اور فراوانی کے ساتھ عطا فرما دیجیے. یا اللہ ہمارے بیماروں کو شفا عطا فرما دیجیے, صحت جسمانی بھی عطا فرما, صحت روحانی بھی عطا فرما دیجیے, اہل مقروض کے قرضوں کو ادا فرما دیجیے, ہماری دینی اور دنیاوی ضروریات کو اپنے غیب کے خزانے سے پورا فرما دیجیے. ہمارے یا اللہ بیماروں کو شفا عطا فرما, بے اولاد کو نیک صالح اولاد عطا فرما, جو صاحب اولاد ہم سب کو ہماری اولاد کو نیک صالح اور فرما بردار بنا دیجیے. اور اے کریم مالک ہمارے ایک دوست ہیں کراچی کے اندر عالم ہیں, ان کو پرسوں کسی نے گولی مار دی جس کی وجہ سے وہ ہسپتال میں داخل ہیں, بے ہوش ہیں اور سر تکلیف ہیں, آپ ان کے لیے بھی دعا فرما دیجیے. ایک بڑے عالم کی اولاد بھی ہیں,
یا اللہ اپنے کرم سے ان کو مولا تلاش آپ کو شفا عطا فرمائے، صحت عطا فرمائے یا اللہ. تو جو بھی اس گولی کے جو اثرات پورے جسم میں ایک آشاری ہے اس اثر کو نہ رہنے دیجئے، اپنے کرم سے اس کو ختم فرما دیجئے اور یا اللہ آپ صحت عطا فرما دیجئے، ہم سب کو بھی آخر عطا فرما، ہماری جان کی حفاظت فرما، ہماری عزت کی حفاظت فرما، ہمارے مال کی حفاظت فرما، ہمارے دین کی حفاظت فرما، ہمارے علماء کی حفاظت فرما، ہمارے دینی مراکز کی حفاظت فرما، ہمارے مسلمانوں کی حفاظت فرما، ہماری تجارت کی حفاظت فرما، اللہ ہماری آپ کی دیوی نعمت کی حفاظت فرما دیجیے، ہمارے گھر والوں کی حفاظت فرما، ہمارے اولاد کی حفاظت فرما دیجیے اور سارے عالم کی حفاظت، سارے عالم کے مسلمان اور اسلامی ممالک کی حفاظت فرما دیجیے اور اپنے کرم سے اللہ ہمارے اس مل بیٹھنے کو اپنی محبت و قرب اور دینی ترقی کا ذریعہ فرما دیجیے. ربنا تقبل منا انك انت السميع العليم، صلى الله على النبي الكريم، رحمتك يا ارحم الراحمين.